यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटिको पूर्ण बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन प्रस्तुत। आगामी 2077 चैत 25 देखि 30 सम्म महाधिवेशन गर्ने प्रस्ताव। विभिन्न उतार चढ़ाव हुँदै 2/3 बहुमत सहितको सरकार सञ्चालनसम्म आइपुग्दा मुलुकले असाधारण उपलब्धि हासिल गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगद्वारा यही माघ 9 गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मध्य पूर्वको स्थायी शान्ति सम्बन्धी प्रस्ताव सार्वजनिक। नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटिको पूर्ण बैठक आजदेखि काठमाण्डुमा शुरू भएको छ। बैठक उद्घाटन गर्नुहुँदै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको 71 वर्षीय यात्रामा विभिन्न उतार चढ़ाव हुँदै हाल लगभग 2/3 बहुमत सहितको सरकार सञ्चालनसम्म आइपुग्दा मुलुकले असाधारण उपलब्धि हासिल गरिरहेको बताउनुभयो। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा पार्टीको राष्ट्रिय महाधिवेशन 2077 साल चैत 25 देखि 30 गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। थप विवरण संवाददाता अर्जुन श्रेष्ठबाट।
नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीच 2075 साल जेठ 3 गते पार्टी एकीकरण भएर नेपाल कम्युनिष्ट पार्टी नेकपा भएको 2 वर्षपछि केन्द्रीय कमिटिको दोस्रो पूर्ण बैठक शुरू भएको छ। राष्ट्रिय सभागृहमा शुरू भएको नेकपा केन्द्रीय कमिटिको बैठकको उद्घाटन गर्नुहुँदै नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वैचारिक आग्रह पूर्वाग्रहबाट माथि उठेर 21औं शताब्दीसम्म आइपुग्दा मानव जातिले हासिल गरेका उपलब्धि सँगै पार्टी एकीकृत रूपमा अघि बढ़िरहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले इतिहासमा विभिन्न उतार चढ़ाव र विभाजन झेल्दै आएको पार्टीले विगतको समीक्षा गरेर नै पार्टीलाई सबल र समृद्ध बनाउँदै अघि बढ़ने संकल्पका साथ दुई पार्टी बीच एकता सम्भव भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले पार्टीको 71 वर्षीय यात्रामा विभिन्न उतार चढ़ाव सहित हाल लगभग 2/3 बहुमत सहितको सरकार सञ्चालनसम्म आइपुग्दा मुलुकले असाधारण उपलब्धि हासिल गरिरहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले अहिले सरकार र पार्टी विरूद्ध प्रचार युद्ध छेडिएको भए पनि वाद विवादबाट नभएर सरकार र पार्टीले प्राप्त गरेका उपलब्धि र नतिजाबाट त्यसको जवाब दिन केन्द्रीय सदस्यहरूलाई निर्देशन दिनुभयो।
निर्वाचन भन्दा पछि ती 2 वर्ष हामीले असाधारण उपलब्धिहरू हासिल गर्यौं। म कमान्डरलाई भन्न चाहन्छु, हाम्रा विरुद्ध प्रचार युद्ध डरलाग्द गरी छिडिएको छ। युद्ध मात्रै तर हामी वाद विवादबाट होइन, हामी हाम्रा उपलब्धिहरूबाट कामका परिणामहरूबाट नतिजाहरूबाट जवाब दिँदै आएका छौँ र नतिजाहरूबाट हामी।
प्रधानमन्त्री ओलीले तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच भएको एकतापछि मुलुकलाई समृद्धितर्फ लैजान र एउटा गन्तव्यमा पुग्न वैचारिक स्पष्टता आवश्यक रहेको बताउनुभयो।
आगामी दिनमा हामीले वैचारिक स्पष्टता बिना, गन्तव्यको स्पष्टता बिना अगाडि बढ्न पनि सक्दैनौ र गन्तव्य यो भनेको वैचारिक कुरामा हाम्रो बहुतै स्पष्टता जरुरी छ। अध्ययन गरौँ र आँखा खोलेर चल्, विगतसँग टाँसिएर होइन, अहिलेका यथार्थसँग जोडिएर र भविष्यतर्फ उन्मुख भएर विश्लेषण गर्नु र कसरी अगाडि बढ्न सकिन्छ। हामी आइडियोलोजिकल पूर्वाग्रहको चपेटामा पनि छौँ, त्यस कुरालाई पनि बुझ्नुपर्छ र त्यसबाट हस्किने होइन, त्यसलाई हामीले व्यवहारद्वारा पराजित।
प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका विषयलाई बैठकमा प्रवेश गराउनु हुँदै यसमा कुनै अनुचित स्वार्थ नरहेको र यसले मुलुकको सार्वभौम सत्तामा कुनै नकारात्मक प्रभाव नपार्ने स्पष्ट पार्नुभयो।
हाम्रा आवश्यकतामा हामीले सहयोग, ऋण, अनुदान ग्रहण गर्ने र परिचालन गर्ने, अरूका निम्ति हामी गर्ने, हाम्रो लाभका निम्ति हामी गर्ने, जहाँ हाम्रो सोभरेन्टीमा, हाम्रो सोभरेन्टीमा यस सहमतिले कुनै प्रतिकूल असर पार्दैन, हामी हाम्रो कामभन्दा विपरीत सम्झौता गर्दैनौँ, हाम्रो
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट अध्यक्ष प्रचण्डले राजनैतिक प्रतिवेदन प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रतिवेदनमा पार्टीको राष्ट्रिय महाधिवेशन 2077 साल चैत्र 25 गतेदेखि 30 गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। राजनैतिक प्रतिवेदनमा 2077 साउन महिनाको 2 हप्तामा जिल्ला कमिटिले आ आफ्नो जिल्लाको अभियानमा समीक्षा गर्ने गरेर प्रतिवेदन तयार गरी प्रदेश कमिटीमा पठाउने, साउन महिनाको तेस्रो हप्तामा प्रदेश कमिटीले आफ्नो प्रदेशको अभियानको समीक्षा गर्ने र प्रतिवेदन तयार गरी केन्द्रीय कमिटीमा पठाउने र साउन महिनाको चौथो हप्तामा केन्द्रीय कमिटीले समग्र अभियानको समीक्षा गर्ने र प्रतिवेदन पारित गर्ने प्रस्ताव गरिएको छ। यसै गरी पार्टीको राष्ट्रिय महाधिवेशन अघि 2077 साल भदौदेखि मंसिरसम्ममा सबै स्थानीय र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने प्रस्ताव प्रतिवेदनमा गरिएको छ। यही माघ 19 गतेसम्मका लागि तय गरिएको केन्द्रीय कमिटिको पूर्ण बैठकमा पार्टी महासचिव विष्णु प्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन तथा विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्नुभएको छ। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौँ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा भोलिदेखि समूहगत छलफल हुने भएको छ। बैठकमा भोलिदेखि वर्णानुक्रम अनुसार 15 समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभागको उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो। महासचिव विष्णु प्रसाद पौडेलले समूहगत छलफलका लागि 15 समूहमा केन्द्रीय सदस्यलाई विभाजन गर्नुभएको थियो। वर्णानुक्रम अनुसार 441 केन्द्रीय सदस्यलाई विभिन्न 15 समूहमा विभाजन गरिएको छ। सभामुख अग्निप्रसाद सापकोटाले संसदमा रहेका चारवटा विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाउनु भएको छ। सभामुख सापकोटाले विगत चार महिनादेखि थन्किएर बसेका नेपाल प्रहरी र प्रदेश प्रहरी विधेयक 2075, प्रहरी समायोजन विधेयक 2075, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विधेयक 2075, भूमि सम्बन्धी 8 संशोधन विधेयक 2075लाई आज राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पठाउनु भएको हो। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको आजको बैठकले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन 2053लाई संशोधन गर्न भनेको विधेयक संशोधन सहित पारित गरेको छ। समितिका सभापति परशुराम मेघी गुरूङको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले सांसदहरू ठगेन्द्र प्रकाश पुरी र राधेश्याम अधिकारीले राख्नु भएको संशोधन सहितको विधेयक सर्वसम्मतले पारित गरेको हो। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ऐन संशोधन गर्दा संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकारलाई हस्तान्तरण गरिएको प्रतिष्ठानका शाखा कार्यालयहरूमा कार्यरत कर्मचारीको सेवा सुविधामा असर पर्न नहुने बताउनुभयो। प्रदेश सरकारले प्रतिष्ठानको भौतिक सम्पत्ति, स्रोत साधन र कोष आफ्नो मातहत राख्न स्वीकार गरे पनि कर्मचारीहरू राख्न अस्वीकार गरेको उल्लेख गर्नुहुँदै मन्त्री भट्टले संशोधित ऐनले समस्या समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको आज बसेको बैठकमा संघीय संसद तथा संसदीय समितिहरूमा पेश भएका वा हुने विधेयक के कति हदसम्म दिगो विकास लक्ष्य अनुरूप भएको हो वा नभएको मूल्याङ्कन गर्न परीक्षण सूची बनाउनु पर्नेमा जोड़ दिइएको छ। बैठकमा विज्ञहरू जनकराज जोशी र पूर्णचन्द्र भट्टराईले अन्तर संसदीय समितिबीच समन्वय कायम गरी दिगो विकासलाई मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो। बैठकमा समिति सदस्य विमला पौड्यालले समितिले प्रदेश र स्थानीय तहसम्म पुगेर दिगो विकास लक्ष्यका बारेमा छलफल गरेको बताउनुभयो। समितिका सभापति तारादेवी भट्टले समितिमा दिगो विकासका विषयमा छलफल भइरहेको बताउनुभयो। निर्वाचन आयोगले यही माघ 9 गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरेको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी समक्ष प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गर्नुभएको हो। प्रतिवेदन ग्रहण गर्नुहुँदै राष्ट्रपति भण्डारीले राष्ट्रिय सभा सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गरेकोमा निर्वाचन आयोगका पदाधिकारी लगायत सम्बद्ध सबैलाई धन्यवाद दिनुहुँदै आगामी दिनमा सम्पन्न हुने निर्वाचनलाई अझै सहभागितामूलक र व्यवस्थित तवरले सम्पन्न गर्न निर्वाचन सुधारका क्षेत्रमा थप कार्य गर्ने सुझाव दिनुभएको प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो। प्रतिवेदनमा राष्ट्रिय सभा गठन सम्बन्धी संवैधानिक एवं कानूनी व्यवस्था, निर्वाचनको सन्दर्भमा राजनीतिक दल दर्ता, मतदाता नामावली, मतपत्र व्यवस्थापन, निर्वाचन सुरक्षा, जनशक्ति र सामग्री व्यवस्थापन, निर्वाचन आचार संहिता, मतदान, मतगणना र परिणाम घोषणा लगायतका विषय समावेश गरिएका छन्। पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले विकासको नाममा गरिने प्राकृतिक दोहनलाई रोक्नुपर्ने बताउनु भएको छ। तनहुँको शुक्ला गण्डकी नगरपालिका 9 स्थित ढोरबाराही मन्दिरमा पूजा अर्चनाका लागि पुग्नुभएका पूर्व राष्ट्रपति डाक्टर यादवले आज पत्रकारसँग कुरा गर्नुहुँदै राजमार्ग निर्माण गर्दा वन जंगलको जथाभावी फडानी गर्न नहुनेमा जोड़ दिनुभयो। उहाँले प्राकृतिक सम्पदाको सदुपयोग गरेर मुलुकलाई समृद्ध बनाउनुपर्ने बताउनुभयो। शहीद सप्ताहको तेस्रो दिन आज शहीद गंगालाल श्रेष्ठ र दशरथ चन्दको पूर्ण कदको शालिग अनावरण गरिएको छ। काठमाडौँ महानगरपालिकाले चार शहीदको अर्धकदको शालिग प्रतिस्थापन गर्ने क्रममा यसअघि सिफलमा शहीद धर्मभक्त माथेमाको र गत वर्ष टेकु पचालीमा शुक्रराज शास्त्रीको पूर्णकदको शालिग प्रतिस्थापन गरिसकेको छ। विक्रम सम्वत 1997 प्रजातन्त्रका लागि शहादत प्राप्त गर्ने चारै शहीदको पूर्णकदको शालिग स्थापना गरिएको थियो। कलाकार महेश तुलाधरले निर्माण गर्नुभएको शालिग अनावरण गर्दै महानगरपालिकाका प्रमुख एवं शहीद सप्ताह मूल समारोह समितिका संयोजक विद्यासुन्दर साक्यले स्वाधीनता र नागरिक अधिकार प्राप्तिका लागि शहादत प्राप्त गर्ने शहीदलाई चिरकालसम्म सम्झना गरिरहने उल्लेख गर्नुभयो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र लक्जमबर्गका विदेश मन्त्री एसल वर्णले नेतृत्व गर्नुभएको द्विपक्षीय प्रतिनिधि मण्डलबीच आज परराष्ट्र मन्त्रालयमा द्विपक्षीय वार्ता भएको। वार्तामा आपसी हित र चासोका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार विमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। लक्जमबर्गका विदेश मन्त्री एसल वर्णले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भोलि शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको छ। लक्जमबर्गले नेपालका शिक्षा स्वास्थ्य र वातावरण संरक्षण एवं विकासका लागि संयुक्त राष्ट्रसंघ र युरोपेली संघ मार्फत विकास सहायता उपलब्ध गराउँदै आएको छ। लक्जमबर्गका विदेश मन्त्री जीन एसएल बर्न नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आइपुग्नु भएको हो। पाटन दरबार क्षेत्र स्थित चार नारायण मन्दिरको जीर्णोद्वार सम्पन्न भएको छ। अमेरिकी दूतावासले सांस्कृतिक संरक्षण सम्बन्धी राजदूत कोष एएफसीपी कार्यक्रम अन्तर्गत पाटन दरबार क्षेत्र स्थित मल्लकालीन चार नारायण मन्दिरलाई भूकम्पका दृष्टिले बलियो बनाउन र वृहत रूपमा जीर्णोद्वार गर्न उपलब्ध गराएको $1,00,000 जीर्णोद्वार सम्पन्न भएको हो। पाटन दरबार क्षेत्रमा आज आयोजित कार्यक्रममा अमेरिकी राजदूत ऱ्यान्डी डब्ल्यू बेरीले 16 शताब्दीमा निर्मित चार नारायण मन्दिरको जीर्णोद्वार सम्पन्न भएको जानकारी गराउनुभयो। त्यस अवसरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सांस्कृतिक सम्पदाको संरक्षणमा अमेरिका ले पुर्याएको सहयोगप्रति धन्यवाद दिनुभयो। 2072 सालको भूकम्पबाट चार नारायण मन्दिर क्षतिग्रस्त भएको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो?
के थाहा छैन मलाई?
एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो हुनेवाला बुढी त 35 मा।
अब रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य सम्पादन समितिको आज काठमाडौँमा बसेको बैठकले अध्यक्ष कमल थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी 6 बुँदे प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको छ। प्रतिवेदन पर्सी माघ 17 गतेदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिने पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय युवा परिषदको संयुक्त आयोजनामा काठमाडौँमा आजदेखि राष्ट्रिय गजल महोत्सव शुरू भएको छ। 2 दिनसम्म चल्ने महोत्सवमा गजल वाचन तथा गायन, नेपाली गजल परम्परा सिद्धान्त र बहरको प्रयोगबारे विचार गोष्ठी र परिसंवाद हुने आयोजकले जनाएको छ। महोत्सवमा नेपाली मौलिक गजल सृजनाबारे साथै प्रदेशबाट प्रादेशिक प्रतिवेदन पनि प्रस्तुत हुने नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले जानकारी दिनुभयो। विपद व्यवस्थापनका लागि पाल्पामा स्थानीय तहले आवश्यक सामग्री खरिद गरेर प्रहरी चौकीलाई हस्तान्तरण गरेका छन्। स्थानीय तहहरूले विपदका लागि सामान्य तयारी गरे पनि दिगो रूपमा व्यवस्थापनको तयारी भने गर्न सकेका छैनन्। पाल्पाबाट संवाददाता विजय कुमार बौडेलको रिपोर्ट।
पाल्पामा रहेका 10 वटा स्थानीय तहमध्ये रिब्दिगोट गाउँपालिकाले विपद व्यवस्थापनका आवश्यक सामग्री खरिद गरेर वडा कार्यालय र प्रहरी चौकीलाई हस्तान्तरण गरेको छ। रिब्दिगोट गाउँपालिका वडा नम्बर 6 का शिव बहादुर जीसी।
हामीले भइपरि आउने कुरालाई समाधान गर्नका निम्ति स्थानीय डोरी, ड्रम, जर्किन र खोला बढ़िरहेको छ भने पनि हामीले रसी बनाएर र त्यसबाट उत्रिन सकिने, पहिरोको लागि नाली काट्ने, फरको छाना भएकोलाई टिन को छाना व्यवस्था गरिकन
स्थानीय तहहरूले सामान्य विपदको तयारी गरे पनि वर्षभरिका लागि योजना बनाएर पूर्व तयारीको अवस्था भने निकै कमजोर छ। रिप्तिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसी
स्थानीय चौकीलाई प्रहरी चौकीलाई र हरेक वार्डमा विपद प्रतिकार्य सामग्रीहरू वितरण गरेका छौँ। त्यसलाई व्यवस्थित गरेर राख्ने कोदालो गैती गल डोरीहरू सिच्चीहरू पन्जा स्त्रीपालहरू स्ट्रेचरहरू धेरै चिजलाई हामीले व्यवस्थापन गर्ने प्रयास गरेका छौँ।
यता तीनौं गाउँपालिकाले विपद आइसकेपछिको व्यवस्थापनलाई प्रभावकारी चुस्त र दुरूस्त बनाउन गाउँपालिका स्तरीय स्थानीय विपद व्यवस्थापन समिति गठन गरेको छ। विपदबाट जोखिम र धनजनको क्षतिपूर्तिको परिचालन भन्दा यसबाट कसरी जोगिन सकिन्छ भन्नेतर्फ सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको बताउनुहुन्छ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरू।
विपद व्यवस्थापन कार्यविधि पारित गरेका छौँ। विपद व्यवस्थापन समिति भनेर गाउँपालिकाको अध्यक्षको सहयोगत्वमा बनाएका छौँ।
जिल्ला स्थित नेपाली सेनाको गोरख दल गणले स्थानीय तहको समन्वयमा विपद प्रतिकार्य तालिम सञ्चालन गरेको छ। गणपति सुरज थापा।
नेपाली सेना गोरख दल गणले जिल्लामा रहेका सबै नगरपालिका र गाउँपालिकाहरूकोहरूमा यो तालिम सञ्चालन गराउने उद्देश्य लिई हालसम्म रामपुर नगरपालिका माथगढ़ी गाउँपालिका र रिद्धिकोट गाउँपालिकाका 72 जनालाई तालिम प्रदान गराइसकेको छ।
तालिम र सामग्री किनेर बजेट सक्ने योजना भन्दा विपदको लागि पूर्व सम्भाव्यता अध्ययन र पहिले नै त्यसको पूर्व तयारी गरी नागरिकको जनधन जोगाउनमा ध्यान दिनुपर्ने आवश्यकता छ। विजय कुमार बौडेल, रेडियो नेपाल, पाल्पा।
बाल यौन शोषण र दुर्व्यवहारलाई लिएर सार्वजनिक गरिएको आउट अफ द स्याडो प्रतिवेदनमा 46.4 अंक प्राप्त गर्दै नेपाल 60 देशमध्ये 39 स्थानमा रहेको छ। प्रतिवेदनमा निजी क्षेत्र र नागरिक समाजले बालबालिकालाई यौन हिंसाबाट सुरक्षित राख्न र संयुक्त राष्ट्रसंघीय र दिगो विकास लक्ष्य 16.2 हकमा आफ्नो प्रतिबद्धता पूरा गर्न अझै बढ़ी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औल्याइएको छ। आज ललितपुरमा आयोजित प्रतिवेदनमाथिको छलफल कार्यक्रममा सहभागीहरूले बाल यौन शोषण र दुर्व्यवहार सम्बन्धी राष्ट्रिय नीतिगत खाका बन्नुपर्ने, अपराध नियन्त्रणमा प्रयासमा अवरोध गर्नेलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने, बालबालिका अवसर पसार र अनलाइन दुर्व्यवहार तथा शोषणको अन्त्यका लागि राष्ट्रिय नीति तर्जुमा र त्यसको कार्यान्वयन अपरिहार्य भएको धारणा राख्नुभयो। स्रोत नखुलेको 12,00,000 भारतीय रूपैयाँ सहित पर्सामा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको गस्ती टोलीले आज दिउँसो सवारी चेक जाँचको क्रममा वीरगंजको घण्टाघर चोकबाट भारत हिमाचल प्रदेश धौला कुवा ग्राम बस्ने 32 वर्षीय सुभाष चन्दको साथबाट 12,00,000 रूपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहुप्रतीक्षित मध्यपूर्वको स्थायी शान्ति सम्बन्धी प्रस्ताव सार्वजनिक गर्नुभएको छ। राष्ट्रपति ट्रम्पले जेरूसलमलाई इजरायलको अखण्ड राजधानी र प्यालेस्टाइनी राष्ट्रको अस्तित्व आफ्नो शान्ति प्रस्तावमा समेट्नु भएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सँगै राखेर व्हाइट हाउसबाट सार्वजनिक गर्नुभएको शान्ति प्रयास प्यालेस्टाइनीहरूका लागि स्वतन्त्र राष्ट्र खड़ा गर्ने अन्तिम अवसर भएको पनि दावी गर्नुभएको छ। यसैबीच प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति ट्रम्पको पछिल्लो योजनालाई प्यालेस्टाइनी विरूद्धको षड्यन्त्र भएको प्रतिक्रिया जनाउनु भएको छ। प्राणघातक कोरोना भाइरसको उद्गम क्षेत्र घोषणा गरिएको चीनको वुहान शहरमा भाइरसको संक्रमणबाट मर्नेको संख्या बढ्दै जान थालेपछि विभिन्न देशले त्यहाँ फँसेका आफ्ना नागरिक त्यहाँबाट फर्काउन शुरू गरेका छन्। अस्ट्रेलियाले वुहानबाट घर फर्काइएका करिब 600 संख्याका व्यक्तिलाई छुट्टै राखेर निगरानी गरिरहेको समाचार छ। त्यसैगरी जापान, अमेरिका र युरोपेली राष्ट्रहरूले पनि चीनबाट फर्किएका आफ्ना नागरिकहरूलाई छुट्टै राखेर स्थिति मूल्यांकन गरिरहेका बताइएको छ। यसैबीच चीनका राष्ट्रपति शी जिनपिङले कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्नमा आफ्नो देश सफल हुने विश्वास व्यक्त गर्नुभएको छ। चीनको सरकारी स्रोतले कोरोना भाइरसका कारण मर्नेको संख्या 132 पुगेको जनाएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि नेपाललाई वैदेशिक स्रोतको आवश्यकता रहेको बताउनु भएको छ। बुधबार अर्थ मन्त्रालयमा स्विस इन्टरनेशनल फण्ड फर इमर्जिङ मार्केट्सका अध्यक्ष तथा नेपालका लागि स्विजरल्याण्डका पूर्व राजदूत जर्ग फोरिडेन नेतृत्वको टोलीसँग भएको भेटवार्तामा अर्थमन्त्री डाक्टर खतिवडाले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकोले वैदेशिक स्रोतको आवश्यकता भएको बताउनु भएको हो। भेटमा अर्थमन्त्री डाक्टर खतिवडाले नेपालको विकास प्राथमिकता, आर्थिक स्थिति र लगानी मैत्री वातावरणका लागि भएका प्रयासका बारेमा समेत जानकारी गराउनुभयो। जर्ग फोरिडेन नेतृत्वको टोलीले अर्थमन्त्री समक्ष नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर खुला भएकोमा खुशी व्यक्त गरेको थियो। स्थानीय बजारमा बुधबार सुनको मूल्य ओह्रालो लागेको छ। नेपाल सुनचन्दी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको भाव प्रति तोला 400 रुपियाँले घटेको छ। महासंघले छापावाल सुनको मूल्य प्रति तोला 75,600 कारोबार भएको जनाएको छ। मंगलबार सुनको मूल्य स्थिर रहेको थियो। बुधबार चाँदीको मूल्य पनि 15 रुपियाँले घटेर प्रति तोला 870 कारोबार भएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल सिन्हाले आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ। रूपन्देहीको देवदहमा बुधबारदेखि शुरू भएको व्यापार मेलाको उद्घाटन गर्दै अध्यक्ष तिमिल सिन्हाले सरकारले सञ्चालन गरेको नेपाल भ्रमण वर्षलाई व्यापार मेलाले सहयोग पुर्याउने बताउनुभयो। उहाँले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्नुपर्ने धारणा समेत व्यक्त गर्नुभयो। मुलुकै ठूलो सूचना प्रविधि सम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक 2020 आगामी फागुन 2-7 गतेसम्म काठमाडौँको भिरकुटी मण्डपमा आयोजना हुने भएको छ। कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदर्शनीका लागि 80% स्टल बुकिङ भइसकेको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले जानकारी दिनुभयो। यसपटकको क्यान इन्फोटेकको विशेषता इनोभेसन एक्सपोजर रहेको छ। यस अन्तर्गत स्टार्टअप र इनोभेसनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शन गर्न सक्नेछन्।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार अजय बमबाट।
काठमाडौँमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब विजयी भएको छ। नौ चरणको अन्तिम खेल अन्तर्गत मनाङले संकटामाथि 3-0 गोलको जित दर्ता गरेको हो। जित दर्ता गर्दै मनाङले दोस्रो स्थानको मछिन्द्रसँग अङ्क बराबरी गरेको छ। साधु बाटो स्थित एन्फा मैदानमा भएको खेलमा 41 मिनटमा संकटाका अमित तामाङले आत्मघाती गोल गरेपछि मनाङले अग्रता लिएको थियो। त्यसको एक मिनटभित्र नै मनाङले खेलमा अन्तर 2-0 पुर्यायो। अञ्जन विष्टले फेमीको पासमा 43 मिनटमा गोल गरे। पहिलो हाफमा 2-0 अग्रता बनाएको मनाङले दोस्रो हाफमा पनि दबाव कायमै राख्यो। 71 मिनटमा निशान लिम्बीको गोलमा मनाङले गोल गरेपछि मनाङ सहज जिततर्फ अघि बढेको हो। त्यसपछि खेलको 89 मिनटमा मनाङका खेलाडीले फल गरेपछि संकटाले फ्री किक पाएको थियो, तर फ्री किकको सदुपयोग गर्न सकेन र मनाङसँग पराजित हुन पुग्यो। जितसँगै मनाङ 9 खेलमा 19 अङ्क जोड्दै शीर्ष 3 पुगेको छ। मनाङ र मछिन्द्रको समान 19 अङ्क छ भने त्रिभुवन आर्मी 20 अङ्कका साथ शीर्ष स्थानमा छ। संकटा 12 अङ्कसहित 8 स्थानमा रहेको छ। राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द अर्को 2 सिजन इन्डोनेसियाको शीर्ष डिभिजनको पर्सिजा जाकर्तामा रहने भएका छन्। रोहित र पर्सिजा बीच 2 वर्षका लागि बुधबार सम्झौता नवीकरण भएको छ। अघिल्लो सिजन सकिए लगत्तै स्वदेश फर्केका रोहित गत साता अस्ट्रेलिया हुँदै इन्डोनेसिया पुगेका थिए। सन् 2013 रोहित पहिलो पटक पर्सिजामा आबद्ध भएका थिए। 2 वर्ष अघि पर्सिजालाई लिग च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका रोहित लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। सीएमजी क्लबले भारतको गुवाहाटीमा आयोजना हुने 6 भेटरान अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा भाग लिने भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान बाल गोपाल महर्जनको कप्तानीमा सीएमजीले च्याम्पियनसिपमा भाग लिन लागेको हो। 18 खेलाडी र 2 अफिसियल सहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ। टोलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान राकेश श्रेष्ठ लगायतका खेलाडी रहेका छन्। च्याम्पियनसिपमा नेपालले लगातार भाग लिँदै आए पनि टोली सेमी फाइनल भन्दा अघि बढ्न सकेको छैन। यसपटक उपाधि जितेर फर्कने लक्ष्यका साथ जान लागेको कप्तान महर्जनले बताए। बिहिबारदेखि शुरू भई आइतबारसम्म चल्ने च्याम्पियनसिपमा 12 टोलीको सहभागिता रहेको छ।
अब मौसम सम्बन्धी जानकारी। आज राति देशभर सामान्यदेखि पूर्ण बदली भई पश्चिमी भूभागका अधिकांश स्थान, मध्य र पूर्वी पहाड़ी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाड़ी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशको उच्च पहाड़ी र हिमाली भेगमा सामान्य तथा बाँकी भूभागमा आंशिक बदली भई थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाड़ी तथा हिमाली भूभागमा भने हल्का हिमपातको सम्भावना छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटिको पूर्ण बैठकमा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन प्रस्तुत। आगामी 2077 चैत 25 30 महाधिवेशन गर्ने प्रस्ताव। विभिन्न उतार चढ़ाव हुँदै 2/3 बहुमत सहितको सरकार सञ्चालनसम्म आइपुग्दा मुलुकले असाधारण उपलब्धि हासिल गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष निर्वाचन आयोगद्वारा यही माघ 9 गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको परिणाम सहितको प्रतिवेदन पेश र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा मध्य पूर्वको स्थायी शान्ति सम्बन्धी प्रस्ताव सार्वजनिक। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।